नजरे बद जो है ये बरहक है, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस से ये बात पता चलती है कि नजरे बद एक इंसान को कब्र में और ऊंट को हंडिया में दाखिल कर देती है। इसीलिए रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जिन चीजों से पनाह मांगी और उम्मत को पनाह मांगने की तलकीन फरमाई, इनमें मिन कुल्ले ऐनिन लामा भी है। और एक और मैं वाकया आपको सुनाना चाहती हूँ। ये जो है वाकया सहाबाए कराम में से सहल बिन हुनैफ जो है, सहल बिन हुनैफ का वाकया है मारूफ, कि उन्होंने एक मौके पर गुसल करने के लिए कपड़े उतारे तो इनके सफेद रंग तंदुरुस्त बदन पर आमिर बिन रबिया की नजर पड़ गई और इनकी जबान से निकला कि मैंने तो आज तक इतना हसी बदन किसी का नहीं देखा। ये कहना था कि फौरन सहल बिन हुनैफ को सख्त बुखार चढ़ गया। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जब इसकी इत्तिला हुई तो आपने ये इलाज तजवीज किया कि आमिर बिन रबिया को हुक्म दिया कि वो वुजू करें और वुजू का पानी किसी बर्तन में जमा करें, ये पानी सहल बिन हुनैफ के बदन पर डाला जाए। ऐसा ही किया गया तो फौरन बुखार उतर गया और वो बिल्कुल तंदुरुस्त होकर जिस मुहिम पर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ जा रहे थे, इस पर रवाना हो गए। इस वाके में आपने आमिर बिन रबिया को ये तंबीह भी फरमाई कि कोई शख्स अपने भाई को क्यों कत्ल करता है, तुमने ऐसा क्यों ना कहा कि जब इनका बदन तुम्हें खूब नजर आया तो बरकत की दुआ कर लेते, नजर का असर हो जाना तो हक है। तो इससे हमें, इस वाक्य से भी ये बात पता चलती है कि नजर तो लग जाती है, लेकिन जब किसी किसी की सेहत अच्छी लगे, किसी का कद लंबा लगे, किसी की आवाज अच्छी लगे, किसी की खेतों में फसल अच्छी लगे, कोई सबक ज्यादा अच्छा सुनाए, उसको फौरन याद हो जाता है, कोई हिफ्स जो है उसका जल्दी सबक याद हो जाता है किसी को, तो जब जो है वो ऐसा, यानी किसी की जान माल सलाहियतें काबिलियत में जो है वो अच्छी बात नजर आए जो ताज्जुब अंगेज हो, तो क्या करना चाहिए? तो उसके लिए दुआ करनी चाहिए कि अल्लाह ताला उसमें जो है वो बरकत दे। और बरकत की दुआओं में आपने माशाल्लाह ला कुव्वता इल्ला बिल्ला, और इसके अलावा जो हमें एक बहुत प्यारी मुख्तसर छोटी सी दुआ मिलती है बारकल्ला, है ना, कोई मुश्किल तो नहीं है ना, फिर इसी तरह मुआवजा तैन पढ़ना और फिर वो दुआ पढ़ना जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम हजरत हसन और हुसैन पर पढ़ते थे और इब्राहिम अलैहि सलाम ने हजरत इस्माइल अलैहि सलाम पर पढ़ी है। तो हम इन सारी बातों से ये बात उसूल के तौर पर समझ आती है कि नजरे बद का लग जाना और इससे नुकसान पहुंचना बरहक है। और आप ये भी देखें कि इंसान की जैसे ये भी अब रिसर्च से सामने आया ना कि इंसान जिस तरह के लोगों में उठता बैठता है ना, उसके वो उनका असर कबूल करता है, उनके जिस्म से रेज निकलती हैं और उस इंसान पर इफेक्ट करती हैं। इसी तरह नजर जो है ना, जैसे आप नजर से किसी को जब देखते हैं तो नजर के अंदर भी एक ताकत होती है, एक रेज है। और नजर से आप किसी को किस नजर से देख रहे हैं ये डिपेंड ये करता है कि आपके दिल में उसके लिए क्या है। कभी मोहब्बत की नजरों से किसी को देखते हैं तो भी उसको पता चल जाता है, कुछ भी ना बोले, आपके दिल में उसके लिए मोहब्बत भरी हुई है, उमड़ता हुआ प्यार है, बहुत ही अच्छे मोहब्बत के, प्यार के, इखलास के जज्बात हैं, और आप उसको उससे देखते हैं फौरन पता चल जाता है कि ये मुझे किस नजर से देख रहा है ना, या देख रही है, मतलब बाप है, भाई है, शौहर है। और इसी तरह वालदैन जो हैं वो अपनी औलाद को जब देखते हैं मोहब्बत और प्यार से, बच्चे को पता चल जाता है, जब वो गुस्से से देखते हैं, नाराजगी से, तो भी उस्ताद की नजरें भी तालबिल महसूस करते हैं ना कि इस वक्त कौन सी नजरें हैं, आप दोस्तों की नजरों को भी महसूस करते हैं, है ना, और कभी कोई देखता है खा जाने वाली नजरों से तो वो भी महसूस होती है कि एक नफरत की हैं, खा जाने वाली हैं। और जिस दिल में हसद होता है, कीना होता है, कुदूरत होती है, जब वो उस नजर से देखता है तो वो चीज भी नुकसान देती है ना। तो बहरहाल अल्लाह ताला से हमें पनाह मांगनी चाहिए। और यहाँ पे भी ये सूरत यूसुफ की आयत 67 से हमें यही बात पता चलती है कि याकूब अलैहिस्सलाम जो वक्त के पैगंबर हैं, अपने बच्चों को जो है वो रवाना कर रहे हैं और कह रहे हैं कि मिस्र के दारुस सल्तनत में जब तुम दाखिल होना तो एक दरवाजे से दाखिल ना होना बल्कि मुख्तलिफ दरवाजों से जाना। क्यों? इसलिए कि ये सहराई इलाके के लोग थे और बड़े ताकतवर थे और वो अपने आप को नहनु उसबा भी कहते थे, और शहरी और सहराई इलाके के लोग, गांव के इलाके के, शहर के इलाके के लोगों के कद काठ, सेहत, रहन सहन, आदाब अंदाज, तौर तरीकों में बड़ा फर्क होता है। तो कोई तुम्हें कुछ और ना समझ ले, या ये कि ये ना समझ ले कि ये कोई डाका डालने या चोरी करने आए, तो अलग अलग होकर जो है वो तुम जाना। अब वाबी मुतफर्रिका, तो मुख्तलिफ दरवाजों से। और फिर साथ ही ये बात भी कह दी कि मैं तुम्हें जो है अल्लाह की मशीयत से नहीं बचा सकता, वमा उगनी अनकुम मिनल्लाह मिन शय, कि मैं जो है वो तुम्हें बेनियाज नहीं कर सकता अल्लाह ताला से कुछ भी। इसका क्या मतलब है कि ये मेरी एक तदबीर है, लेकिन जो अल्लाह का फैसला है ना, जो अल्लाह करना चाहता है, उसको मैं रोक नहीं सकता। इनिल हुक्मु इल्ला लिल्लाह, जो है वो हुक्म उसके सिवा किसी का भी नहीं चलता। और ये एक हकीकत है ना। बाज़ औक़ात इंसान कहता है मैंने दुआ पढ़ी थी, मैंने बेल्ट लगाई थी, दुआ पढ़कर गाड़ी चलाई, फिर मेरा एक्सीडेंट क्यों हो गया, है ना। मैंने इतनी एहतियात की, इतनी दुआएं मांगी, इसके बावजूद मेरे साथ ये हादसा क्यों आ गया, है ना। और बाज़ औक़ात लोग जो है वो परेशान होते हैं, लेकिन असल बात क्या है कि इस जमीन पर, इस आसमान पर, सितारों पर, चांद पर, समंदरों में और पानी की तहों में, खुश्की के ऊपर, आगे पीछे, ऊपर नीचे, हर जगह किसकी हुकूमत है? इनिल हुक्मु इल्ला लिल्लाह, हुकूमत सिर्फ और सिर्फ अल्लाह की है। और काश कि ये बात हम सबको समझ में आ जाए। अगर मुझे और आपको ये बात समझ में आ जाए ना कि सारे फैसले, फैसलों के इख्तियारात, असबाब, वसाइल सिर्फ अल्लाह के पास हैं, मेरा और आपका काम तो कोशिश करना है, तदबीर करना है, दुआ करना है, फिर उसके बाद मैं और आप कुछ कर नहीं सकते, तो उस पर हमें राजी हो जाना चाहिए। जैसे अभी पिछले दिन जो है वो एक औरत के शोहर जो है वो हार्ट अटैक हुआ और साथ ही उनकी डेथ हो गई, फौरन ही डेथ हो गई। तो एक बहुत ही दीनदार औरत को मैंने ये कहते हुए सुना कि वो ये कह रही थी कि जैसे ताजियत के लिए हम भी गए, तो कह रही थी कि मुझे ये समझ नहीं आई कि अल्लाह ताला ऐसे क्यों करता है ना। तो मैं उस वक्त ये बात सोच रही थी कि वाकई बहुत सी चीजें हमें जाहरी नजर से पता नहीं चलती, लेकिन हुकूमत अल्लाह की है ना। मसलन आपके घर में जो है वो बहुत सा सामान होता है पड़ा हुआ, और आप उसमें से, आप कहती हैं अब ये मेरे लिए गार्बेज है, आप उसको उठाकर बाहर फेंक देती हैं, कोई वो उठाकर अपने घर ले जाता है। वो तो कहता है समझ में नहीं आई कि इसने ये गार्बेज में ये कुर्सी क्यों रख दी, ये सोफा क्यों रख दिया, ये अलमारी, ये बुक शेल्फ क्यों रख दिया, ये ओवन बिल्कुल ठीक है। मैंने एक औरत एक दफा कह रही थी कि टीवी तो हमने, हमारे घर में 3 टीवी हैं कि 2 टीवी मैंने तो बाहर से ही उठाई है ना। तो जैसे कि यहाँ पे मुरम्मत कराने पे ज्यादा पैसे लगते हैं, और अगर कोई चीज ऐसी मिल जाती है, कोई उठा के इस्तेमाल कर लेता है, वो कि इसकी हमें आदत नहीं डालनी चाहिए, क्योंकि एक दफा गार्बेज से चीजें उठाने की जब आदत पड़ जाती है ना, इसका एंड नहीं होता। एक हिर्स बढ़ता है, बढ़ती है इंसान की, और दूसरा ना आप हो सकता है समझदार हो, लेकिन बच्चों के लिए बहुत नुकसानदेह है। फिर बच्चे जब भी कोई चीज उठा बाहर फेंकते हुए देखते हैं, ये पड़ी हुई देखते हैं, कहते हैं कि उसको उठा के अपने घर ले आए ना, तो लोगों का गार्बेज और आपने अपने घर में उसको ला के जमा कर लिया। तो कोशिश करनी चाहिए कि हमें, हमारे अंदर कनात हो थोड़ी पर ही जो है, अपने दिल को समझाएं, और कितनी भी ज्यादा होगी तो फिर भी एंड नहीं है अगर दिल भरता नहीं है। क्योंकि मुझे किसी की ये बात बड़ी अच्छी लगती है, पेट भर जाता है आंखें नहीं भरती, है ना, घर भर जाता है पर दिल नहीं भरता, अलमारी भर जाती है, संदूक भर जाते हैं, लेकिन ये कि दिल नहीं भरता। फिर और हल मिन मजीद की एक जो है वो हमारी अंदर से एक आवाज आती है, दमादम आवाज आती रहती है, तो ये अच्छी बात नहीं है। ईमान लाने वाले कनात इख्तियार करते हैं, खुद भी करते हैं, और फिर वो उनकी रेस औरों पर भी असरात करती हैं। इनिल हुक्मु इल्ला लिल्लाह, हुकूमत जो है वो सिर्फ और सिर्फ जो है वो अल्लाह की है, अल्लाह के सिवा किसी का हुक्म नहीं चलता। अलैहि तवक्कल तू अलैहि फलयतवक्कलिल मुतवक्किलून, उसी पर मैंने भरोसा किया, और जिसको भी भरोसा करना हो उसी पर भरोसा करे। अब आप देखिए कि हजरत याकूब अलैहिस्सलाम एक तरफ से नजरे बद या हसद के अंदेशे से औलाद को ये वसीयत कर रहे हैं कि तुम एक दरवाजे से दाखिल ना होना, दूसरी तरफ जो है वो ये बात भी बताते हैं कि ये मेरी एक तदबीर है, लेकिन असल कुदरते कामिला तो अल्लाह की है। तीसरी तरफ जो है वो क्या बात बताते हैं कि अल्लाह की हुकूमत जो है ना, उसके आगे इंसान की सारी कोशिशें जो है वो खत्म हो जाती हैं। हुकूमत से मुराद अल्लाह के फैसलों के आगे, और साथ ही इस चीज की तरफ भी तवज्जो दिलाते हैं कि मेरा तवक्कुल जो है ना, वो सिर्फ और सिर्फ जो है वो अल्लाह पर है। और تدبیر کرنے کے بعد اعتماد کرنا، بھروسہ کرنا، یہ بہت ضروری ہے. عمل کے لیے اصول یہاں کیا نکلتا ہے کہ ظاہری اور مادی تدبیروں پر کبھی بھروسہ نہ کریں. جتنی بھی ہم ظاہری اور مادی تدبیریں کرتے ہیں نا، یہ بھی اللہ کا حکم ہے، یہ بھی پیارے رسول صلی اللہ علیہ وسلم کی سنت ہے، اس لیے ہم سب کو یہ کرنی چاہیے. لیکن اصل بات کیا ہے کہ بھروسہ جو ہے نا وہ اللہ پر کرنا ہے. تو اب آپ دیکھ لیجئے کہ آیت نمبر 67 ہمارے سامنے جو ہے وہ تین اصول لگتی ہے. پہلا جو ہے تدبیر اور نظر بد سے بچنے کے لیے مختلف دعائیں. دوسری بات جو ہے حکومت اور فیصلے، اختیارات اللہ کے ہاتھ میں ہیں. تو یہاں پر ہمیں جو ہے وہ یعنی تدبیر بھی پتا چلی، حکومت کی بھی سمجھ آئی، اور تیسری چیز توکل ہے. تو یہ آیت 67 سورت یوسف تدبیر اور توکل کے درمیان کا توازن ٹھیک ٹھیک سمجھاتی ہے. اور بھروسہ اپنی کوشش میں نہیں کرنا، اللہ کے اوپر کرنا ہے. تو بعض اوقات انسان تدبیر پر جب بھروسہ کرتا ہے نا تو توکل سے بے نیاز ہو جاتا ہے، تو چیز خراب ہو جاتی ہے نا. ایک دفعہ نیو یارک کی بات ہے، بہت ہی اچھی ہماری دوست تھی، بڑی عمر کی تھی لیکن گاڑی چلاتی تھی. اور مجھے گاڑی چلاتے ہوئے جیسے گاڑی میں بندہ بیٹھتا ہے تو بات شروع کرتا ہے، کہنے لگی میں بھی بات پوچھ رہی تھی کہ کتنے سال ہو گیا آپ کو لائسنس لیے ہوئے، کیا کرے. تو کہنے لگی کہ اتنے سال ہو گیا، 8-9 سال 10 سال اس نے بتائے، اور آج تک مجھے کبھی ٹکٹ نہیں ملا. اور پھر مجھے پھر 1-2 دن کے بعد ملی اور کہنے لگی کہ مجھے جو ہے نا ٹکٹ مل گیا. تو اصل بات کیا ہے کہ اللہ تعالیٰ کی یہ ذات کی بے نیازی ہے، کبھی اپنے اندر تھوڑا سا کبر بھی نہیں آنا چاہیے. وَلَمَّا دَخَلُوا مِنْ حَيْثُ أَمَرَهُمْ أَبُوهُمْ، اور جب وہ داخل ہوئے، کون داخل ہوئے؟ یعقوب علیہ السلام کے بیٹے، یوسف علیہ السلام کے بھائی. اب دخلوا، وہ سب داخل ہوئے، مِنْ حَيْثُ أَمَرَهُمْ، جہاں سے ان کو حکم دیا تھا داخل ہونے کا. کس نے دیا تھا؟ ابوہم، ان کے والد محترم نے، ان کے ابا جان نے ان کو جہاں سے داخل ہونے کا حکم دیا تھا، وہ وہیں سے جو ہے نا بالکل اسی طرح جو ہے وہ جا کر متفرق دروازوں سے اپنے والد کی ہدایت کے مطابق مصر کے دار السلطنت میں داخل ہوئے. ما کان یغنی عنہم من اللہ من شیء، اور ما کان یغنی، اور ان کو غنی نہ کر سکی، اور ان کو فائدہ نہ دے سکی، اور ان کے کچھ بھی کام نہ آ سکی. کیا چیز کام نہ آ سکی؟ وہ جو تدبیر تھی جو یعقوب علیہ السلام نے بتائی تھی، وہ ان کے کچھ بھی تو کام نہ آ سکی، احتیاطی تدبیر. کیوں؟ انہم من اللہ من شیء، اللہ کی مشیت کے مقابلے میں، اللہ کے مقابلے میں، اور اللہ تعالی نے جو فیصلہ کر لیا تھا، جو اللہ کی حکومت تھی، اس کے مقابلے میں والد کی تدبیر ان کو کچھ بھی فائدہ نہ دے سکی. تو اب آپ یہ دیکھیے کہ اصل بات کیا ہے کہ یہاں پر یہ بات بتائی جا رہی ہے کہ یعنی چونکہ جو ہے وہ تدبیر تقدیر کو بدل نہیں سکتی. ہمیں ایک حدیث سے یہ بات پتہ چلتی ہے کہ تدبیر جو ہے یا ہمیں وہ کرنی چاہیے ہے نا، اور تقدیر کو بدل نہیں سکتے، لیکن بجز دعا کے. ہاں، بجز دعا کے. اس سے یہ بات پتہ چلتی ہے کہ مایوس نہیں ہونا چاہیے، اور اگر ہمیں پوری کوشش کرتے ہیں، حالات بظاہر ہمیں ہموار نہیں لگ رہے، سازگار نہیں لگتے، لیکن دعاؤں کو کبھی نہیں چھوڑنا چاہیے. اور جب دعا کرتے ہیں نا تو اللہ تعالیٰ چاہے تو اپنے فیصلوں کو تبدیل بھی کر دیتا ہے، تو کبھی بھی ہمیں مایوس نہیں ہونا چاہیے. تو انسان کا فرض کیا ہے کہ وہ اپنے حالات اور اپنے جو بھی اس کے وسائل ہیں اس کے مطابق وہ تدبیر کرے، اور تدبیر کرنے کے بعد اللہ پر توکل کرے. اگر اللہ چاہے گا تو اس مشکل کو ہٹائے گا، اللہ چاہے گا تو اس مشکل کو نہیں ہٹائے گا، لیکن جو اس کی تدبیر ہے یا اس کی دعائیں، وہ رائے گا نہیں جاتی. کیا ہے؟ آخرت میں اس کے لیے ذخیرہ جمع ہوتا جاتا ہے، اس کے درجے بلند ہوتے جاتے ہیں. اور دنیا تو ہے ہی دار الامتحان، اور یہاں پہ بھی یعقوب علیہ السلام کی احتیاطی تدبیر اللہ کی مشیت کے مقابلے میں کچھ بھی نہ آ سکی. الا حاجتا فی نفس یعقوب قضاها، ہاں بس یعقوب علیہ السلام کے دل میں ایک کھٹک تھی، ایک حاجت تھی، ان کے دل کو ایک بات لگی ہوئی تھی، قضاها، और उसे दूर करने के लिए उसने अपनी सी कोशिश कर ली। जैसे होता है ना कि कभी आपके दिल दिमाग में चीज क्लिक होती है, बच्चा रोज जा रहा होता है, आप कहते नहीं आज ना जाए, अभी बाहर ना निकले, और बच्चा निकलता है और वो हो जाता है जो होनी होती है। बच्चा जिद करता है, मानता नहीं है, और ऐसे जैसे आपकी छठी हिस्स कोई बात कह रही होती है। तो यहां पर भी यही बात है कि यकूब अलैहिस्सलाम के दिल में एक खटक थी, उनको एक बात बहुत ही शिद्दत से महसूस हो रही थी, तो इसलिए उन्होंने अपने बेटों को ये मशवरा दिया था और उन्होंने ये तदबीर की थी। लेकिन ये कि जो भी उन्होंने तदबीर की उससे वो अल्लाह की तकदीर को टाल ना सके। और यकूब अलैहिस्सलाम के दिल में क्या था कि कहीं मेरे बेटों को नजर ना लग जाए, और बाद मुफस्सरीन कहते हैं कि इस वजह से उन्होंने ये तदबीर की। और फिर ये भी था कि एक बेटा पहले ही उससे महरूम हो चुके थे, तो अब ये था कि मजीद जो है वो उसकी मैं अपने अंदर हिम्मत नहीं पाता। फिर साथ ही फरमाया इन्नहु, और बेशक जो है वो लजू इल्म वाला था, लिमा अल्लमनाहू, जो उसने जो उसको हमने अता किया था। तो अल्लाह ताला कहते हैं कि याकूब कोई आम थोड़ी था, वो हमारी दी हुई तालीम से साहिब इल्म था। वइन्नहु लजू इल्मिल्लिमा अल्लमनाहू वलाकिन अक्सर अन्नास ला यालमून। और गोया के हजरत याकूब अलैहिस्सलाम जो थे, हमारे सिखाए हुए इल्म से वो आलिम थे, लेकिन अक्सर लोग इस बात को नहीं जानते। तो अब क्या है कि ये जो तदबीर थी ये कहाँ से याकूब अलैहिस्सलाम के जहन में आई? अल्लाह ताला कहते हैं ये उसको हमने सिखाई थी, ये वही इलाही की रोशनी में थी। और अकीदा भी यही है ना कि एहतियाती तदबीर भी इंसान जो करता है, कौन सिखाता है इंसान को? अल्लाह सिखाता है ना। और एहतियाती तदबीर जो है वो कदर को, तकदीर को बदल तो नहीं सकती। तो अब अल्लाह ताला के सिखाए हुए इल्म से उन्होंने ये तदबीर की थी, क्योंकि यहाँ पे इस बात में बड़ा वजन है, अल्लम ना हु, हमने उसको सिखाई थी। तो इससे ये बात भी पता चलती है कि अंबिया का इल्म जो है ना वो इक्तसाबी नहीं होता है ना, वो सिर्फ किताबी नहीं होता, वहबी होता है, वहाब, अल्लाह का अता किया हुआ। आप देखें शायर भी दो तरह के होते हैं, कुछ शायर जो होते हैं वो कस्बी होते हैं, यानी कोशिश से शायर बनने की कोशिश करते हैं, रदीफ काफिए मिलाते हैं, और कुछ ऐसे होते हैं जो वह भी होते हैं, अल्लाह की तरफ से उनके अंदर खुदादाद मलका होता है ना। कुछ लोगों में लीडरशिप की क्वालिटी खुदादाद होती है, कुछ लोगों में बोलने की क्वालिटी खुदादाद होती है, कुछ लोगों में लिखने की क्वालिटी खुदादाद होती है ना। तो अंबिया जो हैं इनके बारे में खास बात क्या है कि अल्लाह ताला ने उनको जो इल्म अता किया था वो वहबी है, और अंबिया को की अल्लाह ताला खास तौर पर रहनुमाई करते हैं। तो यहां पर भी जो है वो ये बात है कि इन्नहु लजू इल्मिल्लिमा अल्लमनाहू, के हजरत याकूब अलैहिस्सलाम वो इल्म रखने वाले थे जो उनको अल्लाह ताला कहते हैं कि हमने अता किया था, तो इसलिए उन्होंने ये बेहतरीन तदबीर की। वलाकिन अक्सर नासी ला यालमून, मगर अक्सर लोग मामले की हकीकत को नहीं जानते। तो इसका मतलब क्या है कि तदबीर भी अल्लाह ने सिखाई, लेकिन ताकत कोई और, जो अल्लाह की ताकत कार फरमा थी वो ऊपर, वो कुछ और ही थी। तो इसलिए याकूब अलैहिस्सलाम की तदबीर कुछ फायदा ना उनको दे सकी, उनके बेटों को। लेकिन लोगों को अक्सर ये बात पता नहीं है। तो क्या बात लोगों को पता नहीं है? बाज लोग जो भी तदबीर करते हैं वो कहते हैं कि मैंने की, अल्लाह सिखाता है ना। पेपर अच्छा कर लेना, सबक एग्जैक्ट वैसा याद कर लेना। बाज लोग टीचर के निकले हुए अल्फाज जो है ना उसको कभी भूलते नहीं है, टीचर हो सकता है भूल जाए, है ना। वालदा के दिए हुए मशवरे लोग भूलते नहीं है, हो सकता है माँ बाप जो बात कहें उसको भूल जाए। और कुछ लोग जो है वो क्या करते हैं, फिर ये कहते हैं कि ये मैंने किया। तो ये ऐसे कहने के बजाय कहना चाहिए कि अल्लाह ने मुझे ये तौफीक दी, मैं अल्लाह की तौफीक से गाड़ी अच्छी चलाती हूँ, मैं अल्लाह की तौफीक से बिरयानी बड़ी अच्छी बनाती हूँ, है ना, अल्लाह की तौफीक से केक बड़ा अच्छा बनता है, रस मलाई अच्छी बनती है, ये जो काम भी आपको करने आते हैं। बाज लोग थोड़े पैसों में अपने घर का बड़ा सलीके से होशियारी से गुजारा करते हैं, बड़ी समझदारी से, बाकी बाहर के लोगों को नहीं अंदाजा होता किसकी तनख्वाह, इनके घर में कितने पैसे आते हैं, बड़ी इज्जत अल्लाह ने उनको दी हुई होती है ना। तो ये क्या है कि करता इंसान है, देता उसको अल्लाह है, और उसको इस बात को कभी भूलना नहीं चाहिए, अल्लमनाहू, हमने उसको दिया था। दूसरी बात हमें ये पता चलती है कि जब भी तदबीर की जाए तो अपनी जो तदबीर या सही अमल है उस पर भरोसा नहीं करना चाहिए, अल्लाह ही पर भरोसा जो है वो करना चाहिए। तो अक्सर लोग इस बात को जानते ही नहीं है, तदबीर करने के बाद अल्लाह पर भरोसा करना भूल जाते हैं, है ना। उस दिन जरूर चावल खराब होते हैं, उस दिन जरूर अपने अंदाजे से हटकर काम होता है, क्योंकि जो है वो आपने अपनी तदबीर पर भरोसा कर लिया। और कभी भी आप इस बात पर ख्याल करें, बाद वो कपड़े ही सीते हैं और बाद वक्त वो अपने आप को कुछ समझते हैं तो कपड़ा काट कर खराब ही कर देते हैं, उल्टी वो काट दी और गला दोनों तरफ से काट दिया और शलवार को काट लिया और फिर परेशान होते हैं ना। तो कुछ भी काम करें हमेशा दुआएं पढ़नी चाहिए। मुझे एक बात बड़ी अच्छी लगती है कि खाना बड़ा अच्छा पकता है और बड़ा ही अच्छा पकता है, गो के आप बहुत ही माहिर नहीं है, आप दुआएं पढ़ पढ़ कर पकाते हैं, अल्लाह ताला पता नहीं कहाँ से उसमें लज्जत भी दे देते हैं, बरकत भी दे देते हैं और काम बड़ा अच्छा होता है। तो ये बात बड़ी अहम है कि हमें अपनी बजाय अल्लाह पर भरोसा करना चाहिए। और ये है वला किन्ना अक्सर अन्नासी ला यालमून, इंसान जो है वो बेपरवाह हो जाते हैं और या क्या करते हैं कि तदबीर नहीं करते और सिर्फ तवक्कुल करते हैं, या तदबीर करते हैं तो तवक्कुल नहीं करते, तो तवाज़ुन इख्तियार करना चाहिए। वलम्मा दखलू अला यूसुफा, और ये लोग जब यूसुफ अलैहिस्सलाम के पास दाखिल हुए यानी उनके पास पहुंचे, आवा इलैही अखाहू, तो इसने अपने भाई को अपने पास जो है वो बुला लिया, उसने अपने भाई को जो है वो अपने पास बिठा लिया, आवा इलेही, उसको अपने पास आबाद किया, उसके को अपने पास बिठाया। अखाहू, यहाँ भाई से मुराद कौन सा भाई है? बिन्यामीन। उनको अपने पास जो है वो बुलाया, फाला इन्नी अना अखूका, और कहा मैं तेरा भाई यूसुफ हूं, मैं तेरा भाई हूं, फला तब तइस बिमा कानू यअमलून, पस जो कुछ ये करते हैं इसका रंज ना कर। और आप देखिए कि अब जो है वो कई सालों के बाद, उसकी जुदाई के बाद भाई दोनों आपस में मिलते हैं, और जब वो मिले होंगे और आपस में बातें हुई होंगी तो उस वक्त होता है ना कि वो कहानियां पिछली बातें भी सब आपस में एक दूसरे को इंसान कहता है कि मुझ पर ये गुजरी, तुझ पर ये गुजरी, है ना। तो उस वक्त जो है वो यूसुफ अलैहिस्सलाम जो हैं वो अपने भाई को तसल्ली देते हैं कि अब तू गम ना खा, तू गम ना खा, बिमा कानू यअमलून, के वो बातें वो काम जो ये तेरे साथ भी करते हैं इस पे गम ना खा। अब आप देखिए इस एक फिक्रे में सारी कहानी समेट दी गई, 21-22 साल के बाद, 21-22 साल के बाद दोनों माँ जाए आपस में मिलते हैं। अब वो पूरा आपस में गुफ्तगू करते हैं कि किन किन हालात से गुजरे, और बिन्यामीन ने भी तो अपने भाई को बताया होगा ना कि सुतेले भाइयों ने तेरे बाद और मुझसे क्या क्या बदसलूकियां जो हैं वो की हैं। तो अब यूसुफ अलैहिस्सलाम उनको जो है वो तसल्ली देते हैं। अब सवाल ये पैदा होता है कि यूसुफ अलैहिस्सलाम ने बिन्यामीन को कैसे फौरन अपने पास कर लिया, पहचान लिया और जो है वो अलग जो है वो बिठा लिया। तो इसके बारे में मुफस्सरीन ये कहते हैं कि दो दो आदमियों को एक एक कमरे में ठहराया था, अब बिन्यामीन अकेले रह गए फिर, क्योंकि बाकी भाई तो 10, दो दो इकट्ठे हो गए, अब एक अकेला था, अब ये अकेला रह गया। तो यूसुफ उन्हें तन्हा एक अलग कमरे में उनको रखा और फिर खलवत में जाकर जुदाई में अलग होकर उन्हें पिछली बातें बताकर कहा कि अब तू गम ना कर। यानी जैसे आप देखें ना कि बाज़ औक़ात फिर वो उस वक्त भी वो अकेले है ना, कहा गम ना कर, मैं तेरा भाई हूं, तेरे साथ हूं और तू इनके अमलों पे गम ना कर। फलम्मा जहाज़हुम बिजहाज़हिम, फिर जब यूसुफ अलैहिस्सलाम इन भाइयों का सामान लदवाने लगा, अब जब जो है वो यूसुफ अलैहिस्सलाम उन्हें रवाना करने लगे भाइयों को और उनका सामान असबाब सब ठीक कर दिया, जहाज़हुम बिजहाज़हिम, तो उनका जो सामान था वो पूरा सेटिंग करके ठीक करके जो है अब उन लदवा दिया, जाल सिकाया तफी रहले अखी, तो क्या किया कि रख दिया जो है वो सिकाया था प्याला, फिर रहले अखी, अपने भाई के सामान में, अपने भाई के सामान में जो अपना प्याला था, जो बादशाह का प्याला था, वो रख दिया। अज्जना मुअज्जिनुन, फिर एक पुकारने वाले ने पुकारा, अय्यतुहल ईरु, ए काफले वालो, इन्नकुम लसारिकून, तुम लोग तो चोर हो। अब आप देखिए कि यूसुफ अलैहिस्सलाम जो हैं अपने भाई को रोकने की तदबीर करते हैं। वो चाहते हैं कि अपने जो छोटा भाई है और उसको कैसे सुतेले भाइयों के जुल्म से बचा सके। अब ऐलानिया तो रोक नहीं सकते और रुक जाना ऐसे मुमकिन भी नहीं था, क्योंकि उनके भाइयों को थोड़ी पता है कि यूसुफ अलैहिस्सलाम है, है ना। अब इसलिए अब मुफस्सरीन कहते हैं कि जो है वो हो सकता है कि उन्होंने रोकने के लिए ये तदबीर की होगी कि प्याला जो है वो बादशाह का इनके सामान में जो है वो रख दिया जाए, तो इस तरह किसी तरीके से इनको जो है वो रोका जा सके। तो जालस से काया था, प्याले को रख दिया अपने भाई के सामान में, और फिर एक पुकारने वाले ने पुकारा, अय्यतुहल ईरू, ए काफला वालो, इन्नकुम लसारिकून, के तुम लोग जो है वो चोर हो। तो आगे भी आप देखें, कालू व अकबालू अलैहि माजा तफ्तदून, कालू वो बोले, अब कौन बोले, याकूब अलैहिस्सलाम के बेटे यूसुफ अलैहिस्सलाम के और बिन्यामीन के जो 10 भाई थे, अब वो बोले हैं। तो वह अकबलू अलैहिम, इनकी तरफ मुतवज्जो हुए, किनकी तरफ, वो जो पुकारने वाला पुकार रहा था, वो जो बादशाह के करिंदे थे, जो प्याला ढूंढ रहे थे, उनकी तरफ मुतवज्जो हुए और उनको पलट कर पूछा, माजा तफ्तदून, तुम्हारी क्या चीज खोई गई है, क्या चीज मफकूद है, किस चीज का फुकदान है, क्या हो गया है। कालू नफ्तदुल सुअल मलिकी, उन्होंने जो है वो जवाब दिया कि हम नहीं पाते बादशाह का प्याला, वो जो सोने चांदी का वो खास जो प्याला था, तो हम उसको जो है वो हमें वो मिल ही नहीं रहा ना। अब असल बात ये नहीं है कि जो है वो अब सबको पता है कि मतलब पूरी एक प्लानिंग की गई है कि जैसे कि इनको चोर साबित ही किया जाए, बल्कि क्या है कि मतलब जैसे चुपके से प्याला उनके सामान में रख दिया है, अब ढूंढने वाले ढूंढ रहे हैं, जिन्होंने पानी पिलाना है, खिलाना है, जो भी काम, तो उनको जरूरत पेश आई होगी, तो अब जब नजर नहीं आया तो सोचते हैं कि यही लोग जा रहे हैं, कि इन्होंने तो नहीं ले लिया। अब ये नहीं कह रहे कि जो है वो जब तक कोई चीज प्रूफ ना हो जाए, इंसान जो है वो किसी को कोई इल्जाम दे नहीं सकता, है ना। तो अब जो है यहां पर भी बात क्या है कि ए काफले वालों, कहीं तुम तो चोर नहीं हो, ए काफले वालों तुम लोग तो चोर हो, और क्यों, कि हमें तो एक प्याला ही नहीं मिल रहा। और वो आगे से कहते हैं कि बताओ क्या चीज तुम्हारी खो गई है, तुम हमें ऐसा क्यों कहते हो। और वो आगे से जवाब देते हैं सरकारी मुलाजिम कि बादशाह का प्याला हमको नहीं मिलता, वले मन जा बही, और जो कोई उसको लेकर आ जाए, यानी उस प्याले को जो हाजिर कर दे, बही की जमीर किसके लिए है, उस प्याले के लिए, उस प्याले के साथ जो आ जाए, हिमलु बईरिन, तो एक ऊंट का वजन इनाम है, अना बही ज़ईम, और इसका मैं जिम्मा लेता हूं। अब आप देख लीजिए कि अब जाहिर है कि बड़ी ही अहम बात है कि शाही प्याला गुम हो गया है और उसे लाने के लिए एक ऊंट के बोझ का गल्ला इनाम के तौर पर अनाउंस हो गया है, और इस वादे का मैं जामिन हूं, इसकी जो है वो जमानत दी जा रही है। और कहते हैं कि ये प्याला जो पानी पीने का था, ये सिकाया और या सुआ जो है, ये सोने या चांदी का था, और पानी पीने के अलावा गल्ला मापने का भी इससे काम लिया जाता था। अब चूंकि इसको जो है वो बिन्यामीन के सामान में रख दिया गया था और अब वो मिल नहीं रहा, तो जाहिर उनकी बहुत ही जरूरत का वो प्याला था ना, तो इसलिए जो है वो उसको ढूंढने के लिए वो चाहते हैं कि कोई इनाम ही मुकरर कर दिया जाए, तो शायद इस तरह जो है वो किसी तरह से वो प्याला जो है वो मिल जाए। अब यहाँ एक सवाल पैदा होता है कि यूसुफ अलैहिस्सलाम ने बिन्यामीन को अपने पास रोकने के लिए ये हीला क्यों इख्तियार किया। उनको तो ये बात पता थी ना कि मेरी जुदाई से मेरा वालिद पहले ही कितना परेशान है, और बिन्यामीन भी अगर जुदा हो जाएंगे तो और कितना जो है वो मेरा बाप उदास होगा और वो सदमा कैसे गवारा करेगा ना। फिर दूसरा सवाल ये पैदा होता है कि बेगुनाह भाइयों पर चोरी का इल्जाम लगाना और پھر اس طرح سے خفیہ طور پر ان کے سامان میں یہ رکھ دینا. اب علانیہ بھی تو رسوائی ہو رہی ہے نا کہ سب کہہ رہے ہیں کہ کہیں تم چور ہو. تو یہ کام جو ہیں یہ یوسف علیہ السلام نے کیسے گوارا کر لیے. تو اب آپ جو ہے مفسرین کیا کہتے ہیں, امام قرطبی جو ہے وہ کہتے ہیں کہ بنیامین نے جب یوسف علیہ السلام کو پہچان لیا اور وہ مطمئن ہو گئے تو بھائی سے یہ درخواست کی کہ اب آپ مجھے ان بھائیوں کے ساتھ واپس نہ بھیجیں, مجھے اپنے ہی پاس رکھ لیجئے. تو اب پہلے تو انہوں نے یہ عذر کیا کہ آپس میں کہ والد کا کیا ہوگا, ان کو صدمہ ہوگا, اور پھر یہ کہ میں تمہیں اپنے پاس رکھوں کیسے, کوئی صورت کوئی شکل نظر نہیں آتی. تو پھر جو ہے وہ یہ تدبیر انہوں نے مل کر جو ہے وہ سوچی ہو, کیونکہ وہ جو جس طرح بنیامین اپنے بھائیوں کے ساتھ جس مشکل اور تکلیف دہ حالت میں رہتے تھے تو اس مشکل کو سے نکالنے کی کیا تدبیر جو ہے وہ اختیار کی جائے. تو اصل بات جو ہے وہ کیا ہے کہ یہ جو کچھ بھی کیا گیا, جیسے یہ بھی مفسرین کی رائے جو میں نے آپ کو بتائی, لیکن زیادہ تر مفسرین کیا کہتے ہیں کہ نہ تو یہ بنیامین کی خواہش کا نتیجہ تھا نہ ہی یہ یوسف علیہ السلام کی تجویز تھی کہ ایسا کیا جائے, بلکہ یہ سب جو ہے وہ اللہ کے حکم کے مطابق تھا. کیونکہ اب یعقوب علیہ السلام کے امتحان کی تکمیل ہو رہی تھی, جب کسی کو امتحان میں جو ہے وہ اس کی تکمیل کرنی ہوتی ہے تو آزمائشیں اور اونچے درجے کی ہوتی چلی جاتی ہیں سٹیپ بائی سٹیپ. آپ ابراہیم علیہ السلام کو دیکھیں کہ پہلے جو ہے انہوں نے جب وہ پیغمبر بنتے ہیں پہلے اپنے باپ کو چھوڑتے ہیں, اپنے گھر والوں کو چھوڑتے ہیں, پھر اس کے بعد اپنے خاندان والے, پھر اپنی قوم کے لوگ, ہے نا, پھر اللہ تعالیٰ بڑھاپے میں بڑی دعاؤں کے بعد ان کو جو بیٹا دیتا ہے, اور اب اللہ تعالیٰ کہتے ہیں کہ جا کے اس کو جو ہے وہ جنگل میں جو ہے بساؤ, اور جنگل بھی کیا جہاں کچھ بھی نہیں ہے, تو اتنی دعاؤں سے بیٹا مانگا رہا وہاں پہ چلا جائے, اور اس کو خود جا کے آپ چھوڑ کے آئیے. اور اس میں مجھے وہ بخاری کی وہ حدیث کے وہ حصہ مجھے بہت ہی خاص لگتا ہے کہ جہاں وہ سبزہ دیکھتے کہتے کہ یہاں, اور حضرت جبرائیل علیہ السلام کہتے کہ نہیں ابھی اور آگے, اور پھر جبرائیل علیہ السلام نے وہ جگہ بتائی جہاں نہ سبزہ تھا نہ گھاس تھی نہ انسان تھا نہ پانی کچھ بھی نہیں تھا, کہا کہ یہ جگہ ہے جہاں پہ تجھے اپنی اولاد کو بسانا ہے. تو یہ کیا تھا, پیچھے بھی آپ نے پڑھا نا, ابراہیم علیہ السلام کو اللہ نے آزمایا, اور جب وہ آزمائشوں میں پورا اترا تو اللہ نے ان کو متقیوں کا امام بنا دیا. تو اب یہاں پہ بھی حضرت یعقوب علیہ السلام کے جو امتحانات سے یہ گزر رہے تھے, اب اللہ تعالیٰ اس کو ان کا اینڈ کرنے والے تھے, مکمل کر رہے تھے. پہلے بیوی کا مر جانا, چھوٹے بچوں کا ہونا, یوسف علیہ السلام کے خواب, بھائیوں کا جو ہے وہ جھوٹ بول کر لے جا کر کنویں میں پھینک دینا, اور جدائی اور اداسی, اور پیغمبر تھے کیسا صبر ہے آپ دیکھیے اس بات کو. اب یہ کہ اللہ تعالیٰ کی کرنی کے قحط پڑ گیا, اور قحط پڑ گیا تو اب مجبور ہے, اس لیے بیٹوں کو بھیجا, بیٹے کھانا لے کر گئے گندم, اور پھر اس میں وہ اناج اور پیسے سب واپس آ گئے, اور پھر ساتھ یہ کہ اس بھائی کا تب ملے گا یہ ساتھ جائے گا, ہے نا, اور اب جو ہے وہ سارے وعدے کر کے پھر یہ بھی کہا کہ تم الگ الگ جانا, کچھ نظر نہ لگ جائے, کچھ ہو نہ جائے ان بچوں کو. اس کے باوجود بھی یہ سب کچھ کیوں ہوا, تدبیر ان کی کام کیوں نہ آئی, اس لیے کہ اب اللہ کا یہ فیصلہ تھا. تو خود اللہ تعالیٰ جو ہے وہ اس کا جواب دیتے ہیں کہ میرا ہی یہ فیصلہ تھا کہ ایسا جو ہے وہ ہو, اور آگے آپ پڑھیں گی کہ کذالک کدنا لیوسف, کہ اللہ تعالیٰ کہتے ہیں کہ ہم نے جو ہے وہ یوسف علیہ السلام کے لیے جو ہے نا یہ تدبیر کی تھی, یوسف علیہ السلام خود نہیں یہ تدبیر کر سکتے تھے. تو اب یہاں پہ بھی کیا ہے کہ اب وہ جو اعلان کرنے والا ہے وہ کہتا ہے کہ پورے ایک اونٹ کا وزن ہم انعام کے طور پہ دیں گے, اور اب جو ہے بادشاہ کے کارندے یہ اناؤنس کر رہے ہیں, اور وہ بڑے ہی پریشان ہیں بھائی, اور کیا کہتے ہیں, قالوا تالله لقد علمتم ما جئنا لنفسد في الارض وما كنا سارقين. اب وہ کہتے ہیں کہ خدا کی قسم تم تو خوب جانتے ہو کہ ہم اس ملک میں فساد کرنے نہیں آئے, یعنی کوئی ڈاکہ کوئی چوری ہم اس لیے تھوڑی آئے ہیں, وما كنا سارقين, اور نہ ہی ہم جو ہے وہ کوئی چوریاں کرنے والے ہیں, ایسا تھوڑی ہے کہ ہم کوئی چوریاں کرنے والے ہیں. تو اب جو ہے وہ کافی خاص تسلی دیتے ہیں, اور ان کو یہ بات بتاتے ہیں کہ یہ جو کچھ بھی تم الزام لگا رہے ہو, یہ جو کچھ بھی تم بات کر رہے ہو, تو اس میں جو ہے وہ ہمارا اس میں کوئی عمل دخل نہیں ہے. اور قالوا فما جزاؤه ان کنتم کاذبین, और फिर वो कहते हैं कि अच्छा अगर तुम्हारी बात ये झूठी निकली जो तुम कह रहे हो कि हमने चोरी नहीं की या हम चोरी करने वाले ही नहीं हैं और ना ही जो है वो हम फसादी हैं, झगड़ा लड़ाई कुछ भी ऐसी बात भी करने वाले नहीं हैं, तो अच्छा ये बात तो बताओ कि कालू फमा जजाहू इन कुंतुम काज़िबीन, कि अगर तुम्हारी बात झूठी निकली तो चोर की क्या सजा है। कालू जजाउहू मम वुजिद फी रहलिही फहुवा जजाउ। अब जो है वो कहते हैं कि उसकी सजा, जजाउहू उसकी सजा मम वुजिदा फी राले, जिसके सामान में से भी वो प्याला निकल आए ना, फहुवा जजाउ, तो वही शख्स जो है वो सजा के तौर पर रख लिया जाए। कज़ालिका नजज़ी ज़ालिमीन, हमारे यहाँ तो ऐसे जालिमों को सजा देने का यही तरीका है। अब ये जो थे याकूब अलैहिस्सलाम के बेटे, ये इब्राहिम अलैहिस्सलाम के खानदान के अफराद में से थे। अब उन्होंने चोरी के मामले में जो है वो सजा का वो कानून बताया जो इब्राहिम अलैहिस्सलाम का कानून इब्राहिमी था, और वो कानून क्या था कि चोर उस शख्स की गुलामी में दे दिया जाता था जिसका वो माल चुराता था। तो सजा क्या मिलती थी कि चोर को उस शख्स की गुलामी ही में जो था वो दे दिया जाता था। तो अल्लाह ताला जो है वो क्या बात कहते हैं कि कजालिका नजज़ी ज़ालिमीन, के याकूब अलैहिस्सलाम के बेटे ये जवाब देते हैं कि हमारे यहाँ तो जालिमों को सजा देने का यही तरीका है कि इतनी बड़ी उसने गलती की उसको उसकी गुलामी में दे दिया जाए। फबदा, फिर शुरू किया बेओयतहिम इनके सामानों को जो है वो उसकी तलाशी लेना, फबदा बेओयतहिम कबला व्याय अखीही, अपने जो बिन्यामीन भाई था ना, बिन्यामीन भाई की जो बोरी थी या जो सामान था या खुर्जी थी उसकी तलाशी से पहले दूसरे भाइयों का सामान जो था ना पहले उसकी तलाशी शुरू की। सुमस्तखरजहा मिन व्याय अखी, और फिर भाई की बोरी से भाई के सामान में से गुमशुदा चीज जो थी उसको बरामद कर लिया। कज़ालिका किदना ले यूसुफ, इस तरह हमने तदबीर की यूसुफ की ताईद में, यूसुफ की ताईद हमने अपनी तदबीर से की। तो आप देख लीजिए कि प्याला रखने की तदबीर, वैसे तो हमें ये नजर आ रहा है ना कि यूसुफ अलैहिस्सलाम ने खुद की थी, लेकिन असल बात क्या है कि अल्लाह ताला कहते हैं कि ये तदबीर तो हमने की थी, और किसके लिए की थी, ले यूसुफ, यूसुफ अलैहिस्सलाम के लिए। और यानी अगर यूसुफ अलैहिस्सलाम जो हैं उनसे उनके कारिंदे उनसे ये ना पूछते कि फिर अगर तुम में से तुम चोरी साबित हो जाए तो तुम्हें क्या सजा जो है वो दी जाए, तो जो है वो क्या वो अपने भाई को रोक सकते थे, नहीं रोक सकते थे। क्यों, मा काना लियाखुज़ा अखाहु फी दीनिल मलिकी, और नहीं था ये बात हो ही नहीं सकती थी, यानी यूसुफ का ये काम न था लियाखुज़ा अखाहु के वो अपने भाई बिन्यामीन को ले लेता फी दीनिल मलिकी, मिस्र के शाही कानून के मुताबिक, बादशाह के कानून के मुताबिक। मैं आपको पहले ही बता चुकी हूं कि दीन जो है ये तीन मानों में इस्तेमाल होता है। सूरत फातिहा में मालिकी यौमिद्दीन कौन से मानी में है, रोजे जजा का मालिक, कयामत के दिन, डे ऑफ जजमेंट के मानी में इस्तेमाल हुआ है। सूरत आले इमरान में आप पढ़ चुके हैं इन्नद दीन इंदल्लाहिल इस्लाम, दीन अल्लाह के नजदीक इस्लाम है। दीन किसे कहते हैं, जिंदगी गुजारने का पूरा तरीका, जिस मुकम्मल जाब्ता हयात, और यहाँ पे दीन कानून के मानी में इस्तेमाल हुआ है। तो अगर आप यहाँ पे तर्जमा जो है वो रोजे जजा का मालिक करेंगे तो ये गलत हो जाएगा, अगर जिंदगी गुजारने का तरीका करेंगी तो गलत हो जाएगा। तो क्या तर्जुमा है कि शाही कानून, बादशाह के कानून के मुताबिक जो है वो यूसुफ अलैहिस्सलाम अपने भाई को नहीं पकड़ सकते थे, इल्ला अय्यशा अल्लाह, इल्ला ये कि अल्लाह ही ऐसा जो है वो चाहे। तो हजरत यूसुफ अलैहिस्सलाम की शान पैगम्बरी के ये चीज शाया नहीं थी, यानी उनके लिए ये चीज जायज नहीं थी कि वो अपने जाती मामले में शाह मिस्र के कानून पर अमल करते है ना। اب اپنے بھائی کو روکنے کے لیے جو انہوں نے تدبیر کی, بھائی کو تو روک لیا, روکا جا سکتا تھا, لیکن یہ کہ فیصلہ کیسے کرتے ابراہیم کے قانون کے مطابق, ایسے کیسے ہو سکتا تھا کہ وہ, کیونکہ بادشاہ کے کارندے تھے, اس کے مطابق ہی ان کو عمل کرنا تھا, تو ایسا کیسے ہوا کہ اپنے قانون کی بجائے انہوں نے ابراہیم علیہ السلام, یعقوب علیہ السلام جو پیغمبری کا ایک قانون چلا آ رہا تھا جو, اس کے مطابق انہوں نے فیصلہ کیا. تو اصل بات کیا ہے کہ یہ اللہ تعالیٰ نے ان کو جو ہے وہ تدبیر کا راستہ دکھایا کہ چور سے ہی پوچھا جائے بتاؤ تمہاری سزا کیا ہے. جیسے بعض اوقات بچوں کو آپ کوئی کام کہتے ہیں, بچے سن کے نہیں دیتے, وہ عمل نہیں کرتے, تو آپ جو ہیں پھر ان سے یہ بات کہتے ہیں, تو آپ بچوں سے کیا کہتے ہیں کہ اگر تم نے جو ہے یہ کام کیا تو پھر تم ہی اب سزا مقرر کر دو اپنی کہ تمہیں کیا سزا ملے, ہے نا. تو بعض اوقات بچے خود ہی سزا اپنے لیے تجویز کر کے پھر مشکل میں پڑ جاتے ہیں کہ اب کیا کرے. جیسے آپ کہتے ہیں لڑنا نہیں ہے, دوسرے کے کمرے میں جانا نہیں ہے, اس کی چیزوں کو چھیڑنا نہیں ہے, بہن بھائی میں لڑائی ہو رہی ہوتی ہے, آپ کہتے ہیں کہ اچھا چلو ٹھیک ہے اب میں تمہیں ابھی تو چھوڑ دیتی ہوں, آئندہ نہیں چھوڑوں گی, بس تم مجھے بتاؤ کہ اگر تم نے ایسا کیا پھر تمہارے لیے کیا سزا ہے, ہے نا. تو یہاں پہ بھی اللہ رب العزت جو ہے وہ کیا کہتے ہیں کہ یہ جو تدبیر تھی جو یوسف علیہ السلام کے لیے ہم نے کی, تو یہ خود یوسف نہیں کر سکتے تھے, یہ ہماری وجہ سے ایسا ہوا. اِلَّا يَشَاءَ اللَّهُ نَرْفَعُ دَرَجَاتٍ مَّن نَّشَاءُ, ہم جس کے درجے چاہتے ہیں بلند کر دیتے ہیں. بڑی ہی خوبصورت جو ہے یہ بات ہے کہ اللہ تعالیٰ جو ہے وہ اپنے احسان جو ہے وہ یہاں پہ بتا رہے ہیں کہ ایک بندے کے لیے اس سے بڑھ کر بلندی درجہ اور کیا ہو سکتا ہے کہ اگر کوئی شخص جو ہے وہ کسی وجہ سے کوئی کام کرنا چاہے اور وہ اس کو کر نہیں پاتا, لیکن اللہ تعالیٰ غیب سے اس کو بچانے کا اس کے لیے انتظام کر دینا. تو اب آپ دیکھیں کہ اب یوسف علیہ السلام اپنے بھائی کو روکنا تو چاہتے ہیں, لیکن یہ کہ واقعی بھائی کو روک لیں, تو اب جب وہ ان کے یوسف علیہ السلام کے بھائی بنیامین کی بوری میں سے وہ پیالہ نکل آیا, تو اب ویسے ہوتا, ہو سکتا ہے کچھ پیسے دینے ہوتے اور پھر ساتھ میں کوئی پٹائی ہوتی تو پھر وہ بھائی ساتھ چلا جاتا, ہے نا. تو بادشاہ کا پھر قانون کیا تھا, بادشاہ کا قانون کیا تھا کہ جب کوئی چور چوری کرتا تھا تو اس وقت کیا سزا جو تھی وہ دی جاتی تھی, ہے نا. تو اس سلسلے میں جو بات پتہ چلتی ہے وہ یہ ہے کہ جس سے بھی وہ سامان نکلتا تھا اس کو کچھ سزا, جیسے کچھ فائن وغیرہ کر دیتے تھے, اور اس کے علاوہ اس کی جو ہے وہ پٹائی کی جاتی تھی. تو ان کے ہاں تو یہ سزا تھی, لیکن یہ کہ حضرت یعقوب علیہ السلام کے قانون کے مطابق یہ سزا تھی کہ اس کو اسی کے پاس غلامی کے طور پر جو ہے وہ دے دیا جائے, غلام اس کا بنا دیا جائے. تو اب غلام کی حیثیت سے بنیامین جو ہے وہ حضرت یوسف علیہ السلام کے پاس جو ہے وہ رک گئے ہیں. اور اللہ رب العزت جو ہے یہاں پر یہ اعلان بھی کرتے ہیں کہ یہ تدبیر بھی ہم نے کی تھی, اور یہ جو کچھ بھی کیا تھا یہ یوسف کے درجے بلند کرنے کے لیے کیا تھا. وَفَوْقَ كُلِّ ذِي عِلْمٍ عَلِيمٍ, اور ایک علم رکھنے والا ایسا ہے جو ہر صاحب علم سے بالا تر ہے. یہاں پر جو ہے یہ بات بھی پتہ چلتی ہے کہ ہر عالم سے بڑھ کر کوئی عالم ہوتا ہے, تو کسی بھی علم والے کو کبھی غرور میں مبتلا نہیں ہونا چاہیے کہ میں اپنے وقت کا سب سے بڑا عالم ہوں. بعض کہتے ہیں کہ اس کا یہ مطلب ہے کہ ہر صاحب علم کے اوپر جو ہے وہ علیم کون ہے, اللہ تعالیٰ کی ذات ہے. اب آپ دیکھیے کہ بھائی جو ہیں وہ یہ کہتے ہیں کہ وما کنا سارقین, ہے نا. اب جب یوں ہی سامان جو ہے وہ نکلنا شروع ہوتا ہے, سامان کی تلاشی شروع ہوتی ہے, سم مستخرج من وائے اخی, تو ان کے بھائی کے جو تھیلا ہوتا ہے اس میں سے وہ پیالہ نکل آتا ہے, تو ہوئے نا وہ شرمندہ. ان کا علم تو کیا تھا کہ ہم نے تو کوئی چوری نہیں کی, لیکن وہ اپنے علم جو ان کا علم تھا وہ ناقص علم تھا. اس کے اوپر کس کا علم ہے؟ اللہ رب العزت کا علم ہے, اور اللہ کے علم کے آگے کسی کا علم جو ہے وہ نہیں چلتا. تو یہاں پر دراصل جو ہے جو بات بتائی جا رہی ہے وہ یہ ہے کہ اللہ رب العزت کی ذات جو ہے وہ بہت علم رکھنے والی ہے. اور آپ کو وہ بات بھی یاد ہوگی, آپ سورت کہف میں پڑھیں گی کہ ایک دفعہ موسیٰ علیہ السلام سے کسی نے یہ پوچھا کہ سب سے زیادہ دنیا میں علم جاننے والا کون ہے, تو کہنے لگے کہ میں. اللہ تعالیٰ کو یہ بات پسند نہیں آئی، تو اللہ تعالیٰ نے وہی نازل کر دی اور کہا کہ نہیں ہے موسیٰ تیر سے زیادہ بھی کوئی علم رکھنے والا ہے نا. لیکن حضرت موسیٰ علیہ السلام کی نشان پیغمبری بڑی ہی پیاری ہے ان کی اور ہر پیغمبر کی، کہ ایک طرف کہتے ہیں کہ میرے پاس علم زیادہ ہے اور دوسری طرف فوراً کہتے ہیں کہ اللہ تعالیٰ پھر تو مجھے اس سے ملا نہ کہ میں اسے علم سیکھوں، مجھے اسے میں اسے ملاقات کرنا چاہتا ہوں. تو پھر وہ اس ملاقات کے لیے کتنے پریشان ہوتے ہیں نا. مچھلی تو سمندر میں چلی گئی اور تھک گئے ہیں لمبا سفر کر کے، اور یعنی پھر اللہ تعالیٰ دیکھیں ان کو ان کی اس بات کا جواب دینے کے لیے ان کو کتنی مشقت میں ڈالتے ہیں، کتنا چلتے ہیں چلتے ہیں چلتے ہیں، اور عین جو منزل کا وقت تھا عین اس وقت آنکھ لگ گئی ہے اور مچھلی بھی پھر سے چلی گئی اندر. تو اس سے ہمیں کیا بات پتہ چلتی ہے، کتنی اچھی تقریر کیوں نہ کر لیں، کتنی اچھی تحریر کیوں نہ لکھ لیں، کتنے اچھے کام کیوں نہ کر لیں، ہمیشہ عاجزی انکساری ہمارے اندر ہونی چاہیے کہ ہم سے زیادہ کوئی اور جاننے والا بھی ہے، ہم سے زیادہ کوئی اور آگے بڑھنے والا بھی ہے. قالوا ان یسرق، اب وہ جو بھائی تھے یعقوب علیہ السلام کے جو بیٹے ہیں 10، وہ بولے ان یسرق اگر یہ چوری کرے، فقد سرقا، فقد سرقا، بس تحقیق چوری کی ہے، اخ اللہ اس کے بھائی نے، من قبل اس سے پہلے، کہ اگر یہ چوری کرے تو کچھ تعجب کی بات نہیں کہ اس سے پہلے اس کا بھائی یوسف جو ہے نا وہ بھی چوری کر چکا ہے. اب آپ دیکھیے کہ اب جو ہے چونکہ وہ شرمندہ ہو گئے تھے کہ بھائی کے سامان میں سے پیالہ نکل آیا ہے، تو اب شرمندگی کو بچانے کے لیے جو ہے وہ الزام لگاتے ہیں فوراً. اور کیا الزام لگاتے ہیں، کہتے ہیں سخت سست، کہتے ہیں کہ اس نے منہ کالا کر دیا، یہ کیسی بات کی، اور پھر ساتھ ہی کہتے ہیں کہ کوئی عجیب بات نہیں ہے، اس سے پہلے اس کا بھائی یوسف بھی چوری جو ہے وہ کر چکا ہے. تو اب یہاں پہ جو ہے وہ انہوں نے کیا کیا ہے کہ الزام لگایا ہے یوسف علیہ السلام پر. فاسر رہا یوسف فی نفسہ، اور یوسف علیہ السلام نے اس کو چھپا لیا اپنے دل میں. اب آپ دیکھیں کہ کتنی بڑی بات ہے، وقت کے بادشاہ ہیں، پورا اقتدار ان کے پاؤں کے نیچے ہے، مصر کی حکومت ان کے انڈر ہے، لیکن اس وقت ان کو کوئی تھپڑ نہیں مارتے، ان کو اریسٹ نہیں کر لیتے، ان کے ساتھ کوئی زیادتی نہیں کرتے، غصے میں کچھ بول نہیں جاتے. کیا کرتے ہیں، فسر رہا یوسف فی نفسہ ہی، یوسف اس بات کو سن کر پی ہی گیا. فلم یبدیہا لہم، اور نہ کھولا اس بات کی حقیقت کو ان پر. تو اس سے جو ہے ہمیں کیا بات پتہ چلتی ہے کہ حضرت یوسف علیہ السلام جو ہیں وہ چاہتے تو کوئی اس کا جواب دے سکتے تھے، لیکن انہوں نے ان کی اپنے بھائیوں کے اس الزام کا، اس بات کا کوئی بھی جواب نہ دیا، بڑے صبر و تحمل سے انہوں نے کام لیا. اگر ان کے منہ سے ذرا سی بات بھی نکل جاتی ہے نا کہ نہیں یہ تو تم ایسے کہہ رہے ہو، تو راز پاش ہو جاتا. اور ابھی تو یوسف علیہ السلام کو اللہ نے بڑے بلند درجات دینے تھے، اور بلند درجات ایسے تھوڑی ملتے ہیں. اب یہاں پہ بھی آپ دیکھ لیں کہ کتنا بڑا الزام منہ در منہ لگایا جا رہا ہے، لیکن جو ہے وہ یوسف علیہ السلام جو ہیں وہ اس بات کو بالکل ہی پی جاتے ہیں، نہایت اخلاق اور کردار کے ساتھ جو ہے وہ خاموش رہتے ہیں، ان کی کسی بات کا جو ہے وہ جواب نہیں دیتے. قال انتم شر مکانا، کہتے ہیں تم بڑے ہی برے لوگ ہو. اور آپ دیکھ لیجئے کہ یہاں پہ یوسف علیہ السلام کا یہ کہنا جو ہے وہ کیا ہے کہ تم تو بڑے ہی برے لوگ ہو. یہ کیوں کہا یوسف علیہ السلام نے، کہ منہ در منہ یوسف علیہ السلام پر وہ الزام لگا رہے تھے، واللہ اعلم بما تصفون، اور ساتھ یہ بات کہی کہ اللہ زیادہ جانتا ہے اس بات کی حقیقت کو جو تم میرے بارے میں بیان کر رہے ہو، کہ وہ الزام جو تم مجھ پہ لگا رہے ہو اللہ رب العزت جو ہے وہ اس کو زیادہ جانتا ہے. کہ اب آپ دیکھیں، اب یوسف علیہ السلام نے یہ کیوں کہا کہ انتم شر مکانا، اس لیے کہ بھائیوں نے چوری کا جو ہے وہ الزام لگایا، تو چوری کے الزام کے جواب میں پھر وہ یہ کہتے ہیں کہ تم بڑے ہی برے ہو کہ یہ بات مجھے کہتے ہو. حالانکہ جو بات تم مجھے کہہ رہے ہو اللہ تعالیٰ اس کو خوب جانتا ہے. تو اس سے جو ہے وہ کیا بات پتا چلتی ہے کہ بعض اوقات ایسا ہوتا ہے نا کہ کوئی کسی پر جو ہے وہ الزام لگاتا ہے, لیکن ضروری نہیں کہ اس کا وہ الزام سچا ہو. جیسے میں پہلے بھی آپ کو ایک بات بتا چکی ہوں کہ تین بچے جو ماں کی گود میں بولے ہیں ان میں سے ایک بچہ جو ہے وہ کون بولا, جو کہ ہاں ہاں نہیں وہ ایک اور ہے, وہ ہاں ایک وہ بھی ابن جریج کا ساتھی کہ جس نے کہا کہ میرا یہ باپ نہیں ہے, وہ میرا گڈڑیا باپ ہے نا, اور بری کر دیا ان کو. ایک کون تھی وہ عورت, دودھ پلا رہی تھی, اور ایک عورت لونڈی جو تھی اس کو لوگ مار رہے تھے, پیٹ رہے تھے نا, اور اس پر الزام تھا چوری کا یا کوئی الزام تھا. تو ماں کہتی ہے کہ اللہ تعالیٰ میرے بچے کو ایسا نہ کرنا, تو کہتا ہے کہ نہیں مجھے ایسا کر دے. اور دوسرا جو بڑا ہی خوبصورت بڑے خوبصورت گھوڑے پر سوار جا رہا ہے, تو ماں کہتی ہے کہ میرے بچے کو ایسا کر دینا, تو وہ کہتا ہے کہ نہیں مجھے ایسا نہ کرنا. چھوٹا سا بچہ دودھ پی رہا ہے, تو وہ دودھ پیتے پیتے چھوڑ کر جب یہ جواب دیتا ہے تو وہ کہتی ہے کہ او سر منڈے تم نے یہ بات جو ہے وہ کیوں کہی. تو پھر وہ بتاتا ہے کہ اس لیے کہی کہ عورت پر الزام ہے, اس نے چوری تو نہیں کی. اور پیچھے میں نے آپ کو ایک واقعہ سنا چکی ہوں جہاں پہ اوبیرک کا واقعہ تھا, ہے نا, وہ بشیر اوبیرک تاما کا, جس میں وہ چوری کا الزام تھا. اس میں میں نے آپ کو ایک حدیث بھی سنائی تھی کہ ایک جو تھی وہ عیسائی عورت جو تھی وہ مسلمان ہو گئی تھی, وہ جو ہزار بند جو تھا, ہاں ہزار بند جو چوری ہوا ہے, ہاں ہاں, وہ اس کو کہتی تھی نا کہ یہ میرے رب کی نعمتوں میں سے ایک دن ہے ہزار بند کا دن, کہ جب وہ چیل اٹھا کے لے گئی تھی پھر اس نے پھینک دیا کیونکہ اس پر الزام لگ گیا تھا نا. تو بعض اوقات کیا ہوتا ہے کہ ہم الزام لگا دیتے ہیں اور اس شخص کے پاس کوئی پروف نہیں ہوتا کہ میں اپنے آپ کو الزام سے کیسے ثابت کروں, لیکن صبر کرتا ہے نا تو اللہ دنیا میں ہی نا اس کو جو ہے نا دکھا دیتا ہے, دنیا کو دکھا دیتا ہے کہ یہ جھوٹا الزام تھا جو اس پر لگا ہے. تو یہاں پر بھی جو ہے اصل بات یہ ہے کہ وہ صرف اتنا ہی کہتے ہیں کہ تم برے لوگ ہو, لیکن کچھ بھی بیان نہیں کرتے, دل ہی دل میں ان کی بات کو پی جاتے ہیں اور اللہ سے مدد مانگتے ہیں کہ اللہ اس کو حقیقت میں خوب جانتا ہے. قالو وہ بولے یا ایوہ العزیز اے بادشاہ اے سردار ذی اقتدار اے عزیز انہ لہ ابن شیخا کبیرا کہ اس کا باپ بہت بوڑھا آدمی ہے. لہو کس کا باپ؟ بنیامین کا باپ. ابن والد شیخن کبیرن, آپ کو پتا نا یہ مرکب توصیفی ہے, مرکب توصیفی کے اعراب سیم ہوتے ہیں, زیرے ہوں زبر ہوں پیش ہوں, یعنی رفعتین اور یا پھر دمتین کسرتین اور فتحتین, جو کچھ بھی ہوتا ہے سیم ہوتے ہیں اعراب میں, واحد میں, تثنیہ میں, جمع میں, مذکر مونس میں, یہ ایک اور اعراب میں ایک دوسرے کو فالو کرتے ہیں مرکب توصیفی. تو اس کا باپ بڑا بوڑھا ہے. تو آپ کو میں نے بات بتائی تھی کہ شیخ جو ہے 50 سے 80 سال کی عمر کو کہتے ہیں کہ بہت اس کی عمر ہو چکی ہے اس کے والد کی. فخذ احدنا مکانہ اس کی جگہ آپ ہم میں سے کسی کو رکھ لیں, ان نواک من المحسنین ہم آپ کو بڑا ہی نیک نفس آدمی جو ہے وہ پاتے ہیں, آپ بڑا ہی احسان کرنے والوں میں سے ہیں. اب آپ دیکھیے کہ باپ جو ہے وہ یقیناً جو ہے وہ بوڑھا ہے, اور اب اس موقع پر جو ہے وہ چاہتے تھے کہ بنیامین کو جو ہے وہ چھڑائیں, کیونکہ اگر بغیر بنیامین کے وہ اپنے والد کے پاس جاتے ہیں تو پھر باپ کہے گا کہ تم نے یوسف کی طرح بنیامین کو بھی گم کر دیا. اب سوچیں کیسے اس کو ہم چھڑائیں نا, خود ہی بتایا کہ سزا یہ ہے کہ چور کو پکڑ لیا جائے, اب خود سوچتے ہیں کہ کیا کریں. تو کہتے ہیں کہ ہم میں سے کسی ایک کو جو ہے وہ رکھ لیا جائے, اور ساتھ ہی حضرت یوسف کے احسانات کا حوالہ بھی دیتے ہیں کہ کیونکہ پہلے جب آپ آئے تھے یہ گندم لینے دانے لینے آئے تھے, انہوں نے خوب تول کر بھی دیا اور پیسے بھی واپس کر دیے, تو بڑے احسانات تھے ان کے. تو یہی بات کہی کہ ان نراک من المحسنین کہ ہم آپ کو بڑا ہی نیک نفس آدمی پاتے ہیں, بہت ہی اچھے ہیں آپ, تو آپ جو ہے نا ہماری جگہ کسی ایک کو رکھ لیں, ان کی جگہ ہم میں سے کسی کو رکھ لیں. قال معاذ اللہ ان ناخذ الا من وجدنا متاعنا عنده یوسف علیہ السلام کہتے ہیں کہ پناہ بخدا دوسرے کسی شخص کو ہم کیسے رکھ سکتے ہیں، معاذ اللہ اللہ کی پناہ، انا خدا کہ ہم لے لیں، اللہ مگر یہ کہ من وجدنا جس کے پاس پایا ہے متاعنا اپنا سامان، اندہو اس کے پاس، یعنی ہم تو دوسرے کسی شخص کو کیسے رکھ سکتے ہیں جس کے پاس ہم نے اپنا مال پایا اس کے سوا، یعنی ہمیں تو اسی کو جو ہے وہ رکھنا ہے۔ اچھا اب یہاں پر آپ دیکھیں کہ یوسف علیہ السلام یہ نہیں کہتے کہ ہم تو چور کو رکھیں گے، یہ توریا ہے نا، اصل میں توریا کیا ہوتا ہے؟ چھپانا۔ توریا جو ہوتا ہے اسے اصل حقیقت نہیں سامنے آتی، لیکن یہ کہ وقتی طور پر بات کا رخ جو ہے وہ دوسری طرف جو ہے وہ ہو جاتا ہے۔ تو اب جو ہے یوسف علیہ السلام چاہتے تو یہ کہہ سکتے تھے کہ ہم اسی کو پکڑیں گے جس نے چوری کی ہے، لیکن جو ہے اب وہ کیا کہتے ہیں کہ ہم تو اسی کو پکڑیں گے جس کے پاس سے ہمارا سامان نکلا ہے، یہ نہیں کہہ رہے کہ اس نے چوری کی ہے، بلکہ کیا ہے کہ یہ ایک ہیلا ہے۔ اور توریا کہتے ہیں حقیقت پر پردہ ڈالنا، امر واقع کو چھپانا، جب کسی مظلوم کو ظالم سے بچانے یا کسی بڑے ظلم سے اس کو نجات دلانی ہو تو کوئی ایسی بات کہی جائے جو خلاف واقعہ جو ہے وہ نہ ہو، یا پھر یہ کہ خلاف حقیقت کوئی ہیلا کر لینا۔ اب آپ دیکھیں مثلا میں آپ کے سامنے ایک مثال دیتی ہوں کہ جو ہے جیسے حضرت علی رضی اللہ عنہ کے بارے میں آتا ہے کہ ایک دفعہ جو ہے وہ ایک گلی میں کھڑے ہوئے تھے نا، تو ایک شخص بھاگ رہا تھا، اس کے پیچھے ایک اور بھاگتا ہوا آ رہا تھا، تو جو ہے وہ جو شخص بھاگ رہا تھا نا اس نے حضرت علی رضی اللہ عنہ سے کہا کہ جو میرے پیچھے آئے گا وہ مجھے قتل کرنا چاہتا ہے، اس کو یہ نہ بتائیں کہ میں جو ہوں نا میں جو ہے وہ یہاں سے گزرا ہوں نا، میں یہاں سے گیا ہوں۔ تو حضرت علی رضی اللہ عنہ نے کہا کہ اچھا، اب انہوں نے کیا کیا، آپ نے جس جگہ کھڑے تھے نا وہاں سے دو قدم ہٹ گئے، اس جگہ کو چھوڑ کر تھوڑا اور آگے ہو گئے، پیچھے یعنی اس جگہ کو چھوڑ کے اور آگے ہو گئے۔ اب وہ جو شخص پاس سے آیا وہ بھاگتا ہوا پیچھے اور کہا کہ یہاں سے کوئی گزرا فلاں، تو کہا کہ جب سے میں یہاں کھڑا ہوں، جب سے میں یہاں کھڑا ہوں اس وقت سے یہاں سے کوئی نہیں گزرا۔ سمجھ آ گئی بات کی؟ تو اس کو کیا کہتے ہیں کہ توریا۔ تو اس سے مطلب کیا تھا کہ اب جو ہے وہ ظالم سے مظلوم کو بچانا، اور ویسے بھی اگر کسی نے کوئی غلطی بھی کی ہو تو اس کی یہ سزا تو نہیں کہ اس کو پکڑ کے دوسرا قتل کر دے، ہے نا؟ تو اب یوسف علیہ السلام نے بھی ایسا یہ جو ہے وہ کیا کیا ہے، یہ جو پیالہ رکھا گیا یہ توریا ہی ہے، کہ جو ہے یہ بھی ہو سکتا ہے کہ خود ہی رکھ دیا ہو، ملازموں کو نہیں کہا ہوگا کہ یہ چوری کا الزام لگانا ہے، خاموشی سے رکھ دیا ہے، اور اب ملازم فطری بات ہے پیالہ ڈھونڈ رہے ہیں تو وہ تو کہیں گے کہ کس نے لے لیا۔ اور دوسری بات جو یہ پتہ چلتی ہے کہ اب خود سے کیسے اس کو وہ سزا دیں کہ اس کو غلام کے طور پہ پکڑ لیں، تو اب وہ بھائی بول پڑتے ہیں کیونکہ کدنا لے یوسف، اللہ تعالیٰ کہتے ہیں ہم نے یہ تدبیر کی، ہے نا؟ تو یہ باتیں سب کیا پتہ چلتی ہیں، آپ قرآن کے الفاظ بھی دیکھیں، اس سے یہ بات پتہ چلتی ہے کہ یوسف علیہ السلام یہ کہتے ہیں کہ ہم تو اسی کو پکڑیں گے جس کے پاس سے ہمارا پیالہ نکلا ہے، اور اگر ہم اس کو چھوڑ کر آپ میں سے کسی کو رکھ لینا انا اذا لظالمون، تو پھر تو ہم ظالم ہوں گے، اگر ہم نے ایسا کیا پھر گویا کہ ہم نے بڑا ظلم کیا نا، ہم یہ زیادتی جو ہے وہ نہیں کر سکتے، کیونکہ تم ہی نے یہ بتایا ہے فتویٰ کہ ہمارے دین کے مطابق چور جو ہے وہ جس کا سامان چوری کرتا ہے اس کی غلامی میں دے دیا جاتا ہے، اس سے ہٹ کر تو ہم فیصلہ نہیں کر سکتے، تو اسی کو مان لیتے ہیں۔ فلم مست اسو منہ، پھر جب وہ یوسف سے مایوس ہو گئے، یعنی یوسف علیہ السلام سے جو انہوں نے بات چیت کی، جو کوشش کی، ایک طرف یہ بتایا کہ باپ بڑا بوڑھا ہے، دوسری طرف یہ کہا کہ ہم میں سے کسی کو آپ رکھ لیجئے، تیسری طرف یہ کہا کہ آپ کا تو اتنا اچھا اخلاق اور کردار ہے، ہے نا، اور چوتھی طرف یہ بھی کہا کہ ہاں ہم اس بات کو مانتے ہیں کیونکہ اس کا بھائی پہلے چوری کر چکا ہے، یعنی پوری طرح کوشش کر رہے ہیں کہ کسی طرح بھائی کو لے لیں، لیکن اب لینے میں جب کامیاب نہیں ہوئے تو مایوس ہو گئے۔ فلمست اسو منہ، مایوس ہو گئے، خلاصو نجیہ، تو ایک گوشے میں جا کر آپس میں مشورہ کرنے لگے، وہاں علیحدہ مشورے کے لیے بیٹھ گئے اور اب سوچنے لگے کہ کیسے جو ہے وہ تدبیر اختیار کی جائے، کیسے کیا کریں، کیسے باپ کے پاس واپس جائیں نا. قال کبیرہم، کہا ان کے بڑے بھائی نے، بعض کہتے ہیں یہودہ تھا، بعض کہتے ہیں روبیل تھا، بعض کہتے ہیں روبین تھا، بعض با یا نون کہتے ہیں، بعض کہتے ہیں با یا لام، یہودہ یا روبیل یا روبین. تو اب جو ہے وہ ان میں جو سب سے بڑا تھا نا یہودہ یا روبین جو ہے وہ بولا، الم تعلمو، کیا تم نہیں جانتے، ان اباکم، بے شک تمہارے والد نے، قد اخذ علیکم موثقا من اللہ، کہ تم سے اللہ کے نام پر عہد و پیمان لیا ہے، پختہ وعدہ لیا ہے، ومن قبل ما فرطتم فی یوسف، اور اس سے پہلے یوسف علیہ السلام کے معاملے میں جو تم زیادتی کر چکے ہو، یہ بھی تو تمہیں خوب پتا ہے نا. یہ جو علم تعلم ہوں دونوں دفعہ کے لیے ہے، پہلی بات تو یہ کہ تمہیں خوب پتا ہے کہ والد صاحب نے جب بنیامین کو بھیجا تھا تو کہا تھا کہ اللہ کا وعدہ دو، اللہ کو بیچ میں ڈالا تھا نا، اور آپ دیکھیں کہ ایسا وعدہ اور سخت ہو جاتا ہے نا. اور دوسری بات یہ کہ علم تعلم ہوں، تمہیں یہ نہیں پتا من قبل ما فرطتم فی یوسف، کہ تم نے یوسف کے ساتھ بھی تو اسی طرح زیادتی کی تھی نا، یوسف کے معاملے میں بھی تم زیادتی کر چکے نا، وہ بھی تو تمہیں سب پتا ہے نا. فلن ابرح الارض حتی یأذن لی ابی، اب میں تو یہاں سے ہرگز نہ جاؤں گا، حتی یأذن لی ابی، جب تک کہ میرے والد جو ہیں وہ مجھے اجازت نہ دے دیں. اب آپ دیکھ لیجئے کہ یہاں پر جو ہے یہ بات بڑی اہم ہے کہ اعلان وہ کر دیتے ہیں، وہ بھائی اعلان کر دیتا ہے کہ میں ہرگز اس زمین کو، اس جگہ کو نہیں چھوڑوں گا، میں ہلوں گا نہیں جب تک کہ میرا والد جو ہے وہ مجھے یہاں سے جانے کی اجازت نہ دے دے. تو آپ کو پتہ ہے نا، اب رہا جو ہے یہ بارہ ہا کے معنی ہوتا ہے ٹلنا، ہٹنا، اور اس کی ضد ہے اپوزٹ برزا، وبرزت الجحیم لمن یرا، کہ جہنم ہر دیکھنے والی آنکھ کے لیے کھول کر سامنے رکھ دی جائے گی نا. تو برہا کا اپوزٹ کیا ہے؟ برزا. تو برہا ہٹنا، ٹلنا، یعنی چیز کا سامنے نہ ہونا، اور برزا کیا ہے؟ کھلے میدان میں سامنے آ جانا. اور اگر لن ساتھ لگ گیا تو کھلے میدان سے ہٹ جانا ہے نا. تو ابرہا جو ہے یہ افعال ناقصہ میں سے ہے، یہ وہ لازم افعال ہے جو معنی اور مفہوم کے اعتبار سے ناقص ہیں، اور صرف فاعل کے آنے سے جو ہے وہ مفہوم پورا نہیں کرتے، بلکہ مفہوم کو پورا کرنے کے لیے مزید کسی صفت کی ضرورت ہوتی ہے. اور یہ کیا کرتے ہیں کہ یہ جب بھی استعمال ہوتے ہیں تو جو پہلا اسم آتا ہے اس کو پیش دیتے ہیں اور خبر کو زیر دے دیتے ہیں. تو یہ اب یہاں پر بھی کیا ہے، وہ کیا کہتے ہیں، فلن ابرح الارض، لن لا گیا نا. اور آپ کو پتا ہے کہ فعل مضارع جو ہے نا اس پر لا اور لن نفی کے ساتھ داخل ہوتا ہے. تو یہاں پہ بھی کیا ہے، فلن ابرح، میں ہرگز نہیں ہٹوں گا، میں ہرگز نہیں ٹلوں گا، الارض، اس زمین سے، حتی یأذن لی ابی، یہاں تک کہ میرا والد ہی مجھے اجازت دے دے، او یحکم اللہ لی، یا پھر میرے حق میں میرا رب ہی کوئی فیصلہ کر دے، وہو خیر الحاکمین، اور وہ فیصلہ کرنے والوں میں سب سے بہترین فیصلہ کرنے والا ہے. تو آپ دیکھ لیجئے کہ یہ اللہ کا جو فیصلہ، اس سے مراد کیا ہے، کہ مجھے موت ہی آ جائے ہے نا، یا میرا باپ کہے کہ ہاں اس کو بھی میرے پاس لایا جائے. تو کیا بات کہی، میں تو اپنے والد کو منہ ہی نہیں دکھا سکتا، میں منہ دکھانے کے قابل ہی نہیں ہوں، تو جب میرے رب کو منظور ہوگا نا پھر میں جاؤں گا، تم جاؤ. اور کہتے ہیں کہ وہ وہیں پر جو ہے وہ رک گیا. یوسف پہلے ہی موجود نہیں تھے، بنیامین جدا ہو گئے، اور تیسرے بھائی نے بھی کہا کہ نہیں نہیں یہ جو تم نے یہ جو یہ حرکت ہوگی ہے نا، اب میں تو نہیں جانے والا. ارجعوا الی ابیکم، تم لوٹ جاؤ اپنے باپ کے پاس، فقولوا، اور اپنے باپ سے کہنا، یا ابانا، اے ہمارے ابا جان، ان ابنک سرق، بے شک آپ کے بیٹے نے چوری کی ہے. اب یہاں پہ یہ نہیں کہہ رہے کہ بھائی نے ہمارے نے، بلکہ ان کی طرف منسوب کر کے کہہ رہے ہیں آپ کے بیٹے نے چوری کی ہے نا. گھر میں بھی ایسا ہوتا ہے نا، جب بچہ اچھا کام کرتا ہے تو باپ کہتا ہے یہ میرے پہ کیا ہے، اس کی آنکھیں کتنی خوبصورت ہیں، یہ میرے پہ کیا ہے، یہ ذہین ہے نا ساری ذہانت مجھ پر ہے، ڈسپلن ہے، ترتیب ہے زندگی میں تو یہ سارا مجھ پر ہے، کوئی کمی بیشی ہوتی ہے تو یہ ماں پر گیا ہوگا. ددیال والے کہتے ہیں یہ بچہ جو سمجھدار ہے، اچھا ہے، عقل مند ہے، کہتے ہیں دیکھیں اس کی ناک کتنی جو ہے وہ کیسی ہوتی ہے، ناک جو اچھی ہوتی ہے تیکھی ہے، یعنی موٹی نہیں بھدی نہیں، جو تیکھی ناک ہے یہ تو پورا ہم پہ گیا، آنکھیں بھی، قد کاٹ بھی پورا. کوئی ددھیال والوں کو اچھا لگتا ہے تو اپنوں کا کہتے ہیں، ننھیال والے اپنوں کے کہتے ہیں، اور موٹی ذرا بھدی ناک ہے وہ کہ اللہ ہی بناتا ہے، سب تو کہتے ہیں کہ یہ جو ہے نا یہ تو ماں پہ گیا، یہ نانکوں پہ گئے. تو ننھیال والے ددھیال کو، ددھیال والے ننھیال کو، شوہر بیوی کو، بیوی شوہر کو، پتہ نہیں ایسا انسان کیوں کرتا ہے. اور جب ایک ہی گاڑی کے دو پہیے ہیں اور میاں بیوی جو مل کر گھر کی گاڑی کو چلا رہے ہیں تو سب چیزوں میں اپنی ذمہ داریاں کیوں نہیں قبول کرتے، یعنی سب چیزیں مل جل کر ہی کر رہے ہوتے ہیں نا. تو لیکن انسان کی شاید یہ فطرت ہے کہ وہ برائی اپنے سے منسوب نہیں کرنا چاہتا، کمی بیشی کو اپنے ساتھ نہیں لگانا چاہتا. اب یہاں بھی وہ کہتے ہیں کہ اپنے والد سے جا کر کہنا کہ آپ کے بیٹے نے چوری کی ہے، وما شہیدنا، اور ہم اس کی گواہی نہیں دیتے، یعنی ہم نے اسے چوری کرتے نہیں دیکھا، الا بما علمنا، مگر وہ علم جو ہمیں دیا گیا ہے. یعنی ہم کیا بات بتا رہے ہیں، ہمیں یہی بات بتائی گئی ہے، ہم نے چوری کرتے نہیں دیکھا. وما كنا للغیب حافظین، اور غیب کی نگہبانی تو ہم کر ہی نہیں سکتے تھے، یعنی اب ہمیں پتہ ہی نہیں کہ جو ہے وہ اس نے چوری کی ہے اور ہم نے کرتے دیکھا بھی نہیں، تو ہم کیسے اس بات کو کہیں کہ ہاں اس نے چوری کی ہے. اور ہمارے بس میں بھی یہ نہیں تھا کہ ہم جو ہے وہ جو چیز پوشیدہ ہے نظروں سے اس کے بارے میں ہم کوئی بات کہیں. وسأل القرية، اور پوچھ لیجئے بستی والوں سے، اللاتی کننا فیہا، جہاں ہم تھے، والعیرا، اور قافلے سے بھی، اللاتی اقبلنا فیہا، جس کے ساتھ ہم آئے ہیں. فَإِنَّا لَصَادِقُونَ، ہم اپنے بیان میں جو ہیں وہ سچے ہیں. اب دیکھ لیجئے کہ اب وہ جو بڑا بھائی ہے، جو روبین ہے یا یہودہ ہے، جو بھی اس کا نام ہے، وہ بتاتا ہے کہ جا کے اپنے باپ سے یہ بات کہنا، اور یہ بھی بتانا کہ ہم نے نہیں کرتے دیکھا، ہمیں یہ بات بتائی گئی ہے. دوسری یہ بات بتانا کہ ہم اس کی غیب میں تو حفاظت نہیں کر سکتے تھے نا، ہم نے جو آپ سے وعدہ کیا تھا کہ ہم اس کو ضرور واپس لائیں گے، تو یہ تو ظاہری حالات کے مطابق تھا. اب غیب کا ہمیں یہ نہیں پتا تھا کہ وہ چوری کرے گا اور وہ گرفتار ہو جائے گا اور ہم اتنے مجبور ہو جائیں گے، اور ہم نے تو اپنی بھائی بنیامین کی حفاظت کی پوری کوشش کی ہے. ہم نے چاہا کہ کوئی ایسا کام نہ ہو جس کی وجہ سے وہ تکلیف میں پڑ جائے. اب ہماری پوری کوشش کے بعد بھی جو ہے وہ جب ہماری نظروں سے وہ غائب تھا، لا علمی میں یہ کام ہم سے ہو جائے گا، یعنی کہ وہ بھائی پر ایسے الزام لگے گا یا واقعی اس نے کیا، اب ہمیں تو کچھ پتہ نہیں، ہمیں اس بات کا علم نہیں تھا. اور یہ آپس میں یہ اتنا جو ہے وہ یہ باتیں کیوں کہہ رہے ہیں، کیونکہ اس بڑے بھائی کو یقین تھا کہ باپ کو جو ہم وعدہ دے چکے ہیں ہمارے باپ کو اطمینان نہیں ہوگا. اس سے پہلے یوسف علیہ السلام کے معاملے میں بھی تو یہ کر چکے تھے نا، جھوٹ بول چکے تھے. اور آپ کو یہ بات بھی پتا ہے کہ جو جھوٹا ہوتا ہے نا، جب سچ بھی پھر بولتا ہے نا، کبھی اس کی بات پر کوئی یقین نہیں کرتا، کیونکہ وہ اپنا ٹرسٹ بریک کر چکا ہوتا ہے. اب یہاں پر بھی وہ چار باتیں کہتے ہیں. پہلی بات یہ کہ ہم نے چوری کرتے نہیں دیکھا، آپ کے بیٹے نے چوری کی ہے نا. دوسری بات یہ کہ ہمیں تو یہ بات بتائی گئی ہے کہ اس نے چوری کی ہے. تیسری بات یہ کہ وعدہ تو کیا تھا اس کی حفاظت کریں گے، غیب کا علم تو ہمیں نہیں پتا تھا نا کہ در پردہ کیا ہوگا یا اس نے کیا کیا، ہمیں اس کی خبر نہیں. چوتھی بات یہ کہ آپ کو ہماری بات کا تو یقین ہی نہیں آتا، آئے گا بھی نہیں، تو آپ بستی والوں سے کیوں نہیں پوچھ لیتے، آپ مصر شہر کے لوگوں سے پوچھیں کہ کیا ہوا ہے. اور پانچویں بات پھر کیا ہے، تو اور قافلے والوں سے پوچھ لیں، ہے نا. چوتھی پانچویں چوتھی کہہ لیں یا الگ سے اس کو کہہ لیں، ایک ہی بات ہے کہ وہ قافلہ جو مصر سے اب یہاں قنان تک آیا ہے، आप उन लोगों से पूछ लें कि वाकई ये सच्ची बात है। तो अब आप देख लीजिए कि इससे जो है वो क्या बात पता चलती है कि अब वो पूरी सोच रहे हैं कि कैसे वाले से बात करें, और साथ ही ये बात भी कि हम जो है वो सच्चे हैं, हम अपनी बात जो कह रहे हैं वो बिल्कुल जो है वो ठीक बात कह रहे हैं। तो अब आप देखिए कि अब यहाँ पे जब ये होता है कि बिन्यामीन भी याकूब अलैहिस्सलाम से इस तरह जुदा हो जाते हैं, तो ये है याकूब अलैहिस्सलाम की आजमाइशों की तकमील। तफ़सीर मज़हरी ने इसका बड़ा खूबसूरत जवाब दिया है, वो लिखते हैं इन्नहु अमिला ज़ालिका बिअम्रिल्लाहि तआला लियज़ीद फी बलाय याकूब, कि यूसुफ अलैहिस्सलाम ने ये सारे काम अल्लाह ताला के हुक्म से किए जिनका मंशा हजरत याकूब अलैहिस्सलाम के इम्तहान और इब्तला की तकमील थी। तो असल बात क्या है कि तुम दिए बादे मुखालिफ से न घबरा ए अकाब, ये तो चलती है तुझे ऊंचा उड़ाने के लिए। तो इंसान पर जिंदगी में जो भी आजमाइशें आती हैं, किसी का जुदा हो जाना, किसी का जो है वो किसी बीमारी का आ जाना और किसी चीज से महरूम हो जाना, है ना, किसी का फौत हो जाना और किसी को जो है वो अल्लाह ताला एक आजमाइश के बाद फिर दूसरी फिर तीसरी फिर चौथी जो देता चला जाता है, तो अल्लाह ताला कहते हैं कि मैं आजमाइशों से जो है उसके दर्जात में बुलंदी करना चाहता हूँ। तो अब यहाँ पे बड़ा बेटा तो गया ही था, अब छोटा जो है ना उससे भी रोक लिया गया और तीसरा वैसे ही अलग रह गया कि अब जो है मैं जाता ही नहीं हूं ना। तो अब जितने भी यहाँ तक जो पढ़ा है तो इससे हमारे लिए अमल के जो उसूल निकलते हैं वो क्या है, इनमें से पहली बात जो हमें पता चलती है वो क्या है कि जब भी हम कोई काम करने लगे तो क्या करना चाहिए कि इंशाल्लाह कहना, और दूसरी बात ये कि हिफाजती तदबीर करना, हसद से नजर से बचाने की तदबीर करना, और दुआ भी पढ़कर फूंकना चाहिए। बाज़ों का ज़हीन होते हैं, सेहतमंद होते हैं, तो क्या है कि दूसरे की नज़र जो है वो लग जाती है। तीसरी बात जो हमें पता चलती है वो ये है कि अगर कोई जो है जैसे कोई किसी ने चोरी कर ली है तो उसको पकड़ने का ये तरीका पुराना है कि इश्तिहारी मुजरिम को गिरफ्तार करने के लिए जो है ना इनाम का ऐलान करना, आज लोग करते हैं ना, उस वक्त भी इश्तिहारी मुजरिम को अरेस्ट करने के लिए ये ऐलान किया गया था कि ऊंट के वजन का जो गंदम है या जो भी अनाज है वो हम देंगे ना, आज भी लोग कहते हैं ना $2,000 $50,000 तो इनाम जो है वो किया जाता है। तो ये चीज जो है ये तो सही है कि कोई उजरत या इनाम मुकर्रर करके जो है वो फिर इश्तिहारी मुजरिम को या गुमशुदा चीज को जो है वो ट्रेस करवाया जाए। फिर एक बात हमें और पता चलती है और वो क्या है कि जमानत देना, अना बही जईम से ना, कि कोई शख्स किसी दूसरे शख्स की तरफ से हक माली का जामिन बन सकता है, है ना, तो जमानत दी जा सकती है। और एक बात हमें और पता चलती है कि तौरिया किया जा सकता है, है ना, तौरिया कजालिका किदना यूसुफ, ये जो तौरिया किया गया था बिन्यामीन को रोकने के लिए, हिलाए शरिया जिसे कहते हैं, ये जायज है। और इसमें असल बात क्या है कि असल नजायज काम जब इंसान करता है तो वाकई जो है वो उसका मकसद ये कि किसी को नुकसान पहुंचाना नहीं, लेकिन हीले से बहाने से किसी को किसी मुसीबत परेशानी से जो है वो बचा लेना जब मकसूद हो, तो ये जो है वो किया जा सकता है। और फिर इन सारी बातों से हमें ये भी पता चलता है कि याकूब अलैहिस्सलाम वक्त के पैगंबर थे, लेकिन आप देखें कि कितनी खूबसूरत कितना खूबसूरत उनका उसवा सामने आता है, बेटों को बुरा भला नहीं कहते और अल्लाह पर तवक्कुल करते हैं और तदबीर करते हैं, है ना। तो अल्लाह ताला हम सबको अमल की तौफीक अता करे। सुभानकल्लाहुम्मा वबिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।